पहिलो कोरिन्थी अध्याय 15।
भाइ हो, मैले तिमीहरूलाई प्रचार गरेको सुसमाचार म तिमीहरूलाई याद दिलाउन चाहन्छु, जुन सुसमाचार तिमीहरूले ग्रहण गर्यौ र जसमा तिमीहरू स्थिर रहन्छौ। यस सुसमाचारद्वारा तिमीहरूको उद्धार भएको छ यदि त्यसमा तिमीहरू अटल रह्यौ भने, नत्रता तिमीहरूले व्यर्थैमा विश्वास गर्यौ।
किनभने मैले जे पाएँ त्यसैलाई सबैभन्दा मुख्य विषयको रूपमा तिमीहरूलाई सुम्पिदिए, अर्थात् पवित्र धर्मशास्त्र अनुसार ख्रिस्ट हाम्रा पापका निम्ति मर्नुभयो,
उहाँ गाडिनुभयो र पवित्र धर्मशास्त्र अनुसार तेस्रो दिनमा उहाँ पुनर्जीवित पारिनुभयो। उहाँ केफास कहाँ अनि बाह्रै जना कहाँ देखा पर्नुभयो। त्यसपछि उहाँ एकै समयमा 500 बढी भाइहरू कहाँ एकसाथ देखा पर्नुभयो, जसमध्ये धेरै जसो अहिलेसम्म छँदैछन् तर कोही कोही सुतिसकेका छन्। त्यसपछि याकुब र सबै प्रेरितहरू कहाँ उहाँ देखा पर्नुभयो।
सबैभन्दा अन्त्यमा असमयमा जन्मेको मानिस कहाँ जस्तो म कहाँ पनि उहाँ देखा पर्नुभयो, किनकि प्रेरितहरू मध्ये म सबैभन्दा तुच्छ हुँ। म प्रेरित भनिन योग्य छैन किनभने मैले परमेश्वरको मण्डलीलाई खेदो गरे,
तर म जो छु त्यो परमेश्वरको अनुग्रहले छु र ममाथि भएको उहाँको अनुग्रह व्यर्थ भएन। बरु मैले त तिनीहरू सबैले भन्दा बढी परिश्रम गरे, तैपनि मैले होइन मसँग भएका परमेश्वरको अनुग्रहले हो। यसकारण मैले भए पनि अथवा तिनीहरूले भए पनि हामी जो प्रचार गर्दछौ सो तिमीहरूले विश्वास गरेका छौ।
मृतकहरूबाट ख्रिस्ट पुनरुत्थान हुनुभयो भनी प्रचार गरिन्छ भने कसरी तिमीहरू मध्ये कसै कसैले मृतकको पुनरुत्थान हुँदैन भनी भन्न सक्छौ? तर यदि मृतकहरूको पुनरुत्थान हुँदैन भने त ख्रिस्ट पनि मृतकबाट पुनर्जीवित पारिनु भएको होइन। यदि ख्रिस्ट मृतकबाट पुनर्जीवित पारिनु भएको होइन भने त हाम्रो प्रचार व्यर्थ हुन्छ र तिमीहरूको विश्वास पनि व्यर्थ हुन्छ। त्यसभन्दा बढी हामी परमेश्वरको बारे झुटा साक्षीहरू ठहरिन्छौँ, किनकि उहाँले ख्रिस्टलाई मृतकबाट पुनर्जीवित पार्नुभयो भने हामीले परमेश्वरको बारे गवाही दिएका छौँ। तर साँच्चै मृतकहरूको पुनरुत्थान हुँदैन भने उहाँले ख्रिस्टलाई पुनर्जीवित पार्नु भएन, किनकि यदि मृतकहरूको पुनरुत्थान नहुने भए त ख्रिस्ट पनि मृतकबाट जीवित पारिनु भएन। ख्रिस्ट पुनर्जीवित पारिनु भएन भने तिमीहरूको विश्वास व्यर्थ छ र तिमीहरू अझसम्म आफ्ना पापमा नै छौ। तब त ख्रिस्टमा सुति गएकाहरू पनि नष्ट भएका छन्। यदि यस जीवनको लागि मात्र ख्रिस्टमा हामीले आशा राखेका हौ भने हामी सबै मानिसहरूभन्दा बढी दयनीय हुन्छौ।
वास्तवमा ख्रिस्ट मृतकहरूबाट जीवित हुनुभएको छ, सुति जानेहरू मध्येमा उहाँ चाहिँ प्रथम फल हुनुहुन्छ, किनकि जसरी मानिसबाट मृत्यु आयो त्यसरी नै मृतकहरूको पुनरुत्थान पनि मानिसबाट नै आयो। किनकि जसरी आदममा सबै मर्दछन् त्यसै गरी ख्रिस्टमा सबै जीवित पारिनेछन्, तर हरेक आआफ्नै क्रम अनुसार, ख्रिस्ट चाहिँ अगौटे फल, त्यसपछि उहाँको पुनरागमनमा ख्रिस्टका आफ्नैहरू। तब अन्त्य आउनेछ जब उहाँले हरेक शासन हरेक अख्तियार र शक्ति नष्ट पारेर परमेश्वर अर्थात् पितालाई राज्य सुम्पिदिनुहुनेछ,
किनकि उहाँले आफ्ना सारा शत्रुलाई आफ्ना पाउमुनि नपारुन्जेल उहाँले राज्य गर्नै पर्छ। सबैभन्दा पछि नष्ट पारिने शत्रु मृत्यु हो, किनभने परमेश्वरले सबै कुरा उहाँका पाउमुनि अधीनमा राख्नु भएको छ।
तर यो स्पष्ट छ कि सबै कुरा उहाँको अधीनमा राखिएको छ भन्नाले परमेश्वर आफै त्यस अधीनता मुनि हुनुहुन्न, जसले सबै कुरा ख्रिस्टको अधीनमा राखिदिनु भएको हो। जब सबै कुरा उहाँको अधीनमा ल्याइन्छन् तब स्वयं पुत्र उहाँको अधीनमा हुनुहुनेछ, जसले सब थोक उहाँको अधीनतामा राख्नुहुन्छ, ताकि परमेश्वर नै सबै थोकका सर्वे सर्वा हो। नत्रता मृतकहरूका निम्ति बप्तिस्मा लिएको अर्थ के भयो? मृतकहरू जीवित नपारिने भए त तिनीहरूका निम्ति मानिसहरूले किन बप्तिस्मा लिन्छन्? म चाहिँ किन हर घडी जोखिममा परिरहेको छु? भाइ हो, हाम्रा प्रभु यीशुमा तिमीहरूको कारण म गर्व गर्दछु र म भन्न सक्दछु कि प्रतिदिन म मर्दछु। मान्छेकै कुरा गर्नु हो भने एफिससमा जङ्गली जनावरसँग मेरो लडाईँले मलाई के फाइदा भयो र? मृतकहरू जीवित नहुने भए त हामी खाऊँ र पियौँ किनभने भोलि त हामी मरिहाल्छौँ। भ्रममा नपर, खराब संगतले राम्रो चरित्रलाई नष्ट पार्छ। होसमा हो, अब उपरान्त पाप नगर, किनकि कतिलाई त परमेश्वरको ज्ञानै छैन। तिमीहरूलाई लज्जित तुल्याउनलाई मैले यो भनेको हुँ। तर कसैले सोध्ला, मृतकहरू कसरी पुनर्जीवित हुन्छन् र तिनीहरू कस्ता किसिमको शरीर लिएर आउनेछन्? हे मूर्ख, जे तिमी रोप्दछौ त्यो नमरिकन सजीव हुँदैन। जे तिमी रोप्दछौ त्यो चाहिँ पछि हुने शरीर होइन, तर बिउ मात्र रोप्दछौ, चाहे त्यो गहुँ अथवा अरू कुनै किसिमको अन्न होस्।
तर आफूलाई खुसी लागे बमोजिम परमेश्वरले त्यसलाई एउटा शरीर दिनुहुन्छ र हरेक किसिमको बिउलाई त्यसैको शरीर दिनुहुन्छ।
सबै शरीर एकै किसिमका हुँदैनन्। मानिसको शरीर एक किसिमको र जीव जन्तुहरूको अर्कै किसिमको, चराहरूको अर्कै किसिमको र माछाहरूको अर्कै किसिमको शरीर हुन्छ। अनि शरीर पनि स्वर्गीय र पार्थिव हुन्छन्। स्वर्गीय शरीरको तेज एक किसिमको छ र पार्थिव शरीरको तेज अर्कै किसिमको।
सूर्यको तेज एक किसिमको, चन्द्रमाको तेज अर्कै किसिमको र ताराहरूको तेज अर्कै किसिमका हुन्छन्, किनभने एउटा तारा अर्को तारा भन्दा तेजमा भिन्दै हुन्छ।
मृतकहरूको पुनरुत्थान पनि त्यस्तै हो। जुन शरीर विनाशमा गाडिन्छ त्यो अविनाशमा जीवित हुन्छ। अनादरमा त्यो गाडिन्छ, महिमामा त्यो जीवित हुन्छ। दुर्बलतामा त्यो गाडिन्छ, शक्तिमा त्यो जीवित हुन्छ। प्राकृतिक शरीरमा त्यो गाडिन्छ, आत्मिक शरीरमा त्यो जीवित हुन्छ। प्राकृतिक शरीर छ भने आत्मिक शरीर पनि अवश्य हुन्छ। यसकारण यस्तो लेखिएको छ, पहिलो मानिस आदम जीवित प्राणी भयो, अन्तिम आदम जीवन दिने आत्मा भयो। पहिलो चाहिँ आत्मिक होइन तर प्राकृतिक हो, र त्यसपछि चाहिँ आत्मिक हो। पहिलो मानिस माटोले बनिएको पृथ्वीबाट हो, दोस्रो मानिस स्वर्गको हो। माटोले बनिएको मानिस जस्तो थियो, माटोले बनिएकाहरू पनि त्यस्तै हुन्छन्, र स्वर्गीय मानिस जस्तो छ स्वर्गकाहरू पनि त्यस्तै हुन्छ। जसरी हामीले माटोका मानिसको रूप धारण गरेका छौँ, त्यसरी नै स्वर्गका मानिसको रूप धारण गर्नेछौँ। अब भाइ हो, म तिमीहरूलाई यो भन्दछु, मासु र रगत स्वर्गका राज्यको हकदार हुन सक्दैन, न त विनाश अविनाशको हकदार हुन सक्छ। हेर, म तिमीहरूलाई एउटा रहस्य भन्दछु, हामी सबै सुत्दैनौँ तर हामी सबैको परिवर्तन हुनेछ। एकै क्षणमा, आँखाको एक निमेषमा, तुरहीको आखिरी आवाजमा, किनभने तुरही बज्नेछ र मृतकहरू अविनाशी भएर जीवित हुनेछ, अनि हाम्रो चाहिँ परिवर्तन हुनेछ। किनकि यस विनाशी स्वभावले, अविनाशी र यस मरणशील शरीरले अमरत्व धारण गर्नुपर्छ। जब विनाशीले अविनाशी र मरणशीलले अमरत्व धारण गर्छ, तब लेखिएको त्यो वचन पूरा हुनेछ, मृत्यु विजयमा निलिएको छ। ए मृत्यु, तेरो विजय कहाँ? ए मृत्यु, तेरो खेल कहाँ? मृत्युको खेल पाप हो र पापको शक्ति व्यवस्था हो, तर परमेश्वरलाई धन्यवाद होस् जसले हामीलाई हाम्रा प्रभु यीशु ख्रीष्टद्वारा विजय दिनुहुन्छ। यसकारण मेरा प्रिय भाइ हो, स्थिर र अटल रहो, प्रभुको काममा सधैँ बढ्दै जाओ, किनकि तिमीहरू जान्दछौ कि प्रभुमा तिमीहरूको परिश्रम व्यर्थ हुँदैन।